बातें और बहुत सारी हैं, लेकिन मैं चाहूँगी कि इस मौके पे हम एक चेक लिस्ट बनाएं। जल्दी से लिखिए, 35 पॉइंट्स लिखाऊंगी आपको क्विकली, वालदैन को इज़्ज़त देने के। और ये बिल्कुल प्रैक्टिकल टिप्स हैं, इसमें ना कोई कुरान की आयत ना हदीस, क्योंकि वो तो बेशुमार हैं अल्लाह के हुक्म से। लेकिन हमें बाज़ दफ़ा हदीसें भी समझ आ जाती हैं, आयतें भी समझ आ जाती हैं, लेकिन अमली तरीके नहीं सोचते। तो सबसे पहली चीज़, वालदैन की मौजूदगी में अपने फ़ोन को दूर रखें, यानी अपना टेलीफ़ोन माँ बाप की मौजूदगी में इस्तेमाल ना कीजिए। नेक्स्ट, इनकी बातों को तवज्जो से सुनिए, क्योंकि बाज़ दफ़ा हम इतने बिज़ी होते हैं उनकी बात सुनते हुए भी कोई नहीं सुन रहे होते। फिर इनकी राय को मुकद्दम रखिए, यानी प्रायोरिटाइज़ कीजिए, अपने माँ बाप की राय को सबसे ज़्यादा अहमियत दें, आगे रखें। इनकी गुफ्तगू में शामिल रहिए, यानी ये ना सोचें कि इनको मेरी बातें ही नहीं समझ आती। फिर इनको इज्जत से देखिए, इनकी हमेशा ताज़ीम कीजिए, इनके साथ अच्छी खबरें शेयर करें, ऐसे ही कि इनका दिल खुश हो जाएगा, शहर की, मुल्क की, ख़ानदान की अच्छी अच्छी खबरें इनसे शेयर करें। फिर नेक्स्ट, इनको बुरी खबर बताने से गुरेज़ कीजिए, अल्लाह ना करे अगर कोई सानहार हादसा हो गया, कोशिश करें ना बताएं, और अगर पता लगनी होगी तो किसी और से लग जाएगी। और ख़ास तौर पे अपनी तो कोई बुरी बात करें ही ना उनसे, अपना दुख, तकलीफ़, बीमारी कभी अपने माँ बाप से शेयर ना करें, क्योंकि ये इनको मज़ीद दुखी कर देगा। फिर इसी तरह इनके दोस्तों के बारे में अच्छी बातें कीजिए और उनसे मोहब्बत रखिए। आप कहते हैं कि माँ बाप के बाद उनके रिश्तेदारों और उनके दोस्तों से ताल्लुक़ रखना, अच्छा मामला रखना, इसकी भी अल्लाह के नबी ने बहुत ताकीद की है। फिर इसी तरह उनकी की गई अच्छी चीज़ों को अक्सर याद करते रहें, यानी उनको याद दिलाएं कि आपने फ़लाँ मौके पे ये अच्छी बात की थी, ये अच्छी बात की थी, ये उसके बाद अच्छी बात की थी। फिर इसी तरह से उनकी दोहराई हुई बातों को इस तरह सुनिए गोया पहली बार सुन रहे हैं। वो कहते हैं ना, अब्बा ये क्या है, अब्बा ये क्या है, अब्बा ये क्या है। अब जब बूढ़े बाप ने दो चार दफ़ा ये जुमले बोले तो जवान बेटा जिच हो गया, अब्बा कह जो दिया चिड़िया, ये चिड़िया दरख्त पे चिड़िया। वो बूढ़ा बाप अंदर गया, पुराने संदूक में से एक पुरानी सी कापी निकाल लाया, का खोल पढ़ इसमें क्या लिखा है। तो उस पर यही लिखा था, अब्बा ये क्या है। फिर आगे लिखा, बेटा ये चिड़िया, हर सफ़े पर यही लिखा था। अब वो जवान अखड़ बेटा कहता, ये क्या मुझे दिखा रहे हैं। कहा, बेटा जब तू छोटा था ना, तो एक दिन मैं तुझे बाहर बाग में ले गया, तो दरख्त पे एक चिड़िया को देखकर तू मुझे बड़े प्यार से कहता है, अब्बा ये क्या है। तो मैंने कहा, बेटा ये चिड़िया है। तूने फिर तोतली आवाज़ से पूछा, अब्बा ये क्या है। और तेरा हर बार का पूछना मुझे इतना अच्छा लगा कि मैं उसको कापी में लिखता गया। तो ये वो वक्त की कापी है, आज मैंने एक बात ज़्यादा बार पूछी तो तुझे बुरा लगने लगा। तो उनकी बातों को ऐसे सुने जैसे पहली बार सुन रहे हैं। फिर माजी की तल्ख यादों को इनके साथ कभी ना कीजिए, मतलब उस ज़िंदगी में कभी माजी में, पास्ट में कोई हो गई गर्मी सर्दी तो याद ना दिलाएं। फिर इनकी मौजूदगी में किसी दूसरी गुफ्तगू से परहेज़ कीजिए, इनके सामने अदब से बैठिए, इनकी राय और सोच के मुतल्लिक मामूली सा इख्तलाफ भी ना कीजिए। जब वो गुफ्तगू करें तो इनकी बात को मत काटिए, इनकी उम्र का एहतराम कीजिए, इनकी मौजूदगी में अपने बच्चों को ना डांटिए और मारने से गुरेज करें, क्योंकि आपको पता है बूढ़ों को इससे भी तकलीफ़ होती है कि आप बच्चों को क्यों मारती हैं। इनके हुक्म और मशवरे को कबूल कीजिए। अच्छा, बाज़ लोग उनका हुक्म तो छोड़िए, मशवरा भी नहीं पसंद करते, बच्चों के रिश्ते तक तय कराते हैं और घर बैठी माँ को नहीं पता होता। सिर्फ इसलिए नहीं अम्मा नाराज़ होंगी, अम्मा को पसंद नहीं आएगा, इवन उनको पसंद नहीं आएगा फिर भी उनसे शेयर कीजिए, क्योंकि कल जब उनको ये पता चलेगा कि उनकी राय के बग़ैर ही आपने कर लिया तो उनको उससे ज़्यादा दुख होगा। इनकी मौजूदगी में सिर्फ इनसे ही रहनुमाई लीजिए, इनके सामने अपनी आवाज़ को हरगिज़ ऊंचा ना होने दें, इनके साथ चलते हुए, इनसे आगे बढ़ने या इनके सामने चलने से परहेज़ कीजिए। फिर इनसे पहले खाना मत शुरू कीजिए। इनके सामने ख़ुद को नुमाया मत कीजिए। देखिए, बस जब आप कहीं जाते हैं ना, आप केक लेकर के, तो वो बूढ़ी माँ को के हाथ से दिलवा दें, पता तो उनको भी होगा कि आप ही लेके गए हैं। बस बहुएं, बेटियाँ, माँ ने भी कुछ देना हो तो कहेंगी हम दे देंगे खुद ही। तो ये छोटी छोटी बातें होती हैं जिससे उनका दिल खुश हो सकता है। फिर इसी तरह जब वो ख़ुद को किसी काबिल ना समझे, तो इनको बताइए कि वो आपके लिए कितनी कीमती और काबिल एहतराम है। फिर इनके सामने बैठते हुए अपने पैर उनके सामने मत कीजिए और ना ही उनकी तरफ पीठ करके बैठे। उनके साथ बदअखलाकी से बात मत कीजिए और कोशिश कीजिए कि इनको हमेशा अपनी दुआओं में शामिल रखें। इनकी मौजूदगी में ख़ुद को हरगिज़ बोर और थका हुआ ज़ाहिर ना कीजिए। इनकी गलतियों और भूल पर कभी मत मुस्कुराइए। इनकी ज़ियारत के लिए मुस्तकिल जाएं, यानी मिलने के लिए जाएं। इनसे बात करते वक्त बेहतरीन अल्फाज का चुनाव कीजिए। इनको मोहब्बत भरे नामों से पुकारिए जो वो पसंद करते हैं। इनको हर चीज़ पर मुकद्दम रखिए और तरजीह दीजिए। और आखिरी बात, के वालदैन इस कुर्रे अर्ज़ पर ख़जाना हैं। सोचिए इससे पहले कि ये ख़जाना दफन हो जाए, अपने वालदैन को इज़्ज़त दीजिए जब तक वो हमारे पास हैं। और आप देखिए कि आप उनकी दुआएं लेंगे, जब आप उनकी दुआएं लेंगे ना, तो आप फील करेंगे कि उसका असर आपको अपनी ज़िंदगी में दिखेगा। और बस दफ़ा आप देखिए कि वाकई ज़हन नहीं मिलता, तो फिर आप उनकी इस बात को इबादत समझकर और अल्लाह की नज़रों में बड़ा बनने के लिए बर्दाश्त कर लीजिए। वो मौजू छेड़े ही ना जिसमें इख्तलाफ हो। अल्लाह से दुआ कीजिए कि हमारे माँ बाप हमारी जन्नत में जाने का ज़रिया बने। आपको पता है कि पुल सरात पे भी बाज़ रिश्तों को रोक लिया जाएगा जब तक आपस में बराबरी नहीं होगी, बात नहीं बनेगी। तो को रब्बिरहम हुमा कमा रब्बयानी सगीरा।
واخفض لهما جناح الذل من الرحمة وقل رب ارحمهما كما ربياني صغيرا।
अपने माँ बाप के लिए बेहतरीन सोच रखना। ये चीज़ आती कैसे है? अब यहाँ आप ज़रा इस आयत पे वापस आएं। मैं और आप यहाँ इस वक्त क्या कर रहे हैं? अल्लाह का कलाम सीख रहे हैं। कुरान तो हम अपने लिए पढ़ रहे थे, हर लफ्ज़ पे तो हमें 10 नेकियाँ मिलनी थी, लेकिन इस कलाम ने हमें हमारे माँ बाप के करीब कर दिया ना। ये है तरीका अपनी औलादों को ख़ुद से करीब करने का। हम सोचते हैं अपने बच्चों को हम ये कह दें कि हमने तुम्हें इतना पाला पोसा, हमारे हक दो, यानी हम लड़ झगड़ के अपने बच्चों से बार दफ़ा हक लेना चाहते हैं। नहीं, कुरान से जोड़िए। आप अपनी औलाद को कुरान सिखाएं। हज़रत उमर का कॉल है कि अपनी औलाद को कुरान सिखाओ, कुरान उनको सब कुछ सिखा देगा। तो अल्लाह ताला हमें ऐसे काम करने वाला बनाए कि हम अपने माँ बाप की दुआएं लें। आज दुनिया में इतनी नफ्स परस्ती हो गई, अब तो खून के रिश्ते भी नहीं लोगों को अट्रैक्ट करते। हम कहते हैं गैर अच्छे, गैर बहुत अच्छे हैं, लेकिन अपनों से ताल्लुक आप नहीं तोड़ सकते। अब अगला जो हिस्सा ना सबक का, अहकामात बहुत हैं, लेकिन मैं कोशिश करूंगी कि माँ बाप से ताल्लुक ही के एंगल में इसको हम थोड़ा सा पढ़ते हैं। पहले माँ बाप की बात कर दी, उनके साथ नरम बात, दुआएं, सब कुछ। व आति ज़ल क़ुरबा हक़्क़हु वल मिस्कीन वबनस सबील फरमाया, और रिश्तेदारों को उनका हक दो और मिस्कीन और मुसाफिर को इसका हक दो। ये कौन से रिश्तेदार हैं? माँ बाप के साथ ताल्लुक़ वाले रिश्ते। अल्लाह के नबी से पूछा किसी ने कि मेरे से कोई गुनाह हो गया है, क्या करूँ, कैसे तलाफ़ी होगी? कहा जाके माँ की खिदमत कर। कहा अल्लाह के नबी माँ नहीं है। कहा फिर खाला की खिदमत कर। आपने फरमाया कि खाला माँ की मिसल है। आपको पता है कि अगर किसी की माँ ना रहे तो उस बच्चे की किफालत का सबसे पहला हक उसकी खाला का है। और फरमाया कि चचा तो बाप का सिनवान है। सिनवा कहते हैं ऐसा दरख्त जिसकी ये नीचे से जड़ एक होती है और दो। सूरह रात में गालिबन कुरान में आए थे, सिनवानुन मुतशाबिहात वगैरह मुतशाबित, यानी चचा और बाप और खाला और माँ, ये रिश्ते हैं। तो इनकी ज़िंदगी में भी लेकिन इनके बाद भी इनके नाते से जो रिश्ते बनते हैं ना, उनसे प्यार करें। और बासफा लोग इसको अच्छा समझते हैं, किसी को नहीं। मुझे अच्छी तरह याद है कि किसी एक ऐसे रिश्तेदार थी, तो मैं जब उनको मिलने गई तो मैंने उनको अपने बाप के नाम से कह दिया ना कि मैं तो आपको अपने अब्बू की भांजी या भतीजी के नाते से मिलने आई हूँ। तो उनको पता नहीं मेरी बात शायद समझ नहीं आई, तो वो ये समझी कि मेरा उनसे कोई ताल्लुक़ नहीं। लेकिन अल्लाह जानता है कि आप अपने किसी भी रिश्तेदार को पाकिस्तान में जाके मिले ना, ये सोच के मिला करें कि ये आपके माँ बाप के रिश्तेदार हैं। वैसे भी आपने मिलना है, प्यार तो आपका ही है। आप कहते हैं मेरी कज़न, और दूसरे आप कहते हैं मेरे अब्बू के भाई की बेटी, मेरे अब्बू की बहन की बेटी, तो उसमें इंशाल्लाह अजर ज़्यादा है। और मिस्कीन और मुसाफिर को उसका हक भी दो। अब ये सारे हक देने मुश्किल कब होते हैं, उसकी वजह बता दी गई। वला तुबज़िर तबज़ीरा, फजूल खर्ची ना करो। इन्नल मुबज़िरीन कान इख़वान शयातीन, क्योंकि फजूल खर्च लोग शैतान के भाई हैं। वकान शैतान लि रब्बिही कफूरा, और शैतान तो अपने रब का ना शुक्रा है। यहाँ आप देखिए कि जब रिश्तेदारों की बात हुई तो क्यों नहीं उनको देने के लिए बचता, क्योंकि हम माशाल्लाह हमारी अपनी नहीं पूरी पड़ती। ये बात है इसमें, अपनी ज़रूरियात को महदूद रखें, अपने रिश्तेदारों के लिए कुछ करें। या प्रैक्टिकल बातें कर रही हूँ ना, समर है, बहुत सारे लोग पाकिस्तान छुट्टियों में जाते हैं, आएंगे जाएंगे, वैसे भी जाते आते ही रहते हैं। आप यहाँ से जाते हैं ना, देखिए वज़न का अलाउंस कम है, ज़्यादा है, चीज़ें महंगी हैं, सस्ती हैं, और आपके तो अपने इतने कपड़े हैं जो आपने जाके सिलाने थे, फिर भी एक एक का नाम गिनकर अपने रिश्तेदारों के लिए छोटी या बड़ी चीज़ ज़रूर लेके जाया करें। नज़र लगी होती है, उम्मीद होती है, वैसे ही पाकिस्तान में रहते हुए बाहर के मुल्क के नाम पे बहुत ही दिल में होता है। हालांकि यकीन करें कि हमारे अपने मुल्क में अब इससे ज़्यादा और इससे महंगी चीज़ें मिलती हैं, ये आप सबको पता है। और मैंने कई लोगों से ये भी सुना है कि पसंद नहीं आती लोगों को चीज़, यहाँ की लेते हैं। आप उनका एंगल सोचकर अपने हिसाब से बेहतरीन चीज़ ले जाएं, ये सोचकर कि ये मेरे रिश्तेदार हैं। और हम बाकियों का तो शायद ले ही जाते हों, बहनों का, भाइयों का, भाभीियों का, बच्चों का, जो मैंने देखा है भूल जाते हैं ना रिश्ते, वो फूफियाँ, चचा, उनके बच्चे, खाला, मामियाँ, मामू, थोड़ा कर लें। कौन कहते हैं आपको हज़ारों की चीज़ लें, आप 5, 10, 20 की चीज़ ले दें, क्या होगा? उनको ये फील होगा ना कि इन्होंने मुझे वहाँ याद रखा। लेकिन आज हम तोहफ़ों को भी नापते हैं, तो जब आप दूसरों के लिए खर्च करेंगे, आप देखेंगे कि आपके अपने माल में भी बड़ी बरकत होगी इंशाल्लाह। फिर इसके बाद कभी कभी ये होता है कि रिश्तेदार हैं तो उम्मीद बड़ी लगा लेते हैं और आप दे नहीं सकते। उसका जवाब है आयत 28 में, वइम्मतुरिदन्नअन्हुमिब्तिगा रहमतिम्मिन रब्बिका तरजूहा फ़क़ुल्लहुम क़ौलम मैसूरा। अगर इन यानी हाजतमंद रिश्तेदारों, मिस्कीनों और मुसाफिरों से तुम्हें कतराना हो, यानी वो तुमसे कुछ मांग रहे हैं और तुम देना नहीं चाह रहे और अवॉइड कर रहे हो, इस बिना पर कि अभी तुम अल्लाह की इस रहमत को जिसके तुम उम्मीदवार हो तलाश कर रहे हो। अब ये जुमला इतना प्यारा है अरबी में, लेकिन उर्दू में शायद आपको मुश्किल लग रहा होगा समझना। मतलब ये कि आपके पास नहीं है मदद करने के लिए पैसे, लेकिन वो सोच रहे हैं कि आप उनकी मदद करें। अब आपके पास पैसे ही नहीं है, वो सोच रहे हैं आप बड़े पैसों वाले, तो फिर क्या करो, कुल लहुम कौलम मैसूरा, तो तुम उन्हें नरम जवाब दे दो, नरमी से जवाब दो। अच्छा, इसमें भी आप देखिए, जब आप बाहर से जाते हैं तो सूटकेस खुलते हैं, अब आप के सामने जो बंदा बैठा है ना कुछ उसको ज़रूर दें। इवन घर की मासियों के लिए भी लेकर जाएं, उन्होंने कहाँ से लेना है, उनके लिए तो बाहर की चीज़ वैसी बड़ी कीमती होगी। तो वरना सबको दें और कुछ को ना दें, बाज़ दफ़ा घर में कोई रिश्तेदार आया होता है मिलने के लिए, आपको ही मिलने के लिए आ गया, तो कुछ ना कुछ उनको ज़रूर दें। और अगला हुक्म, पहले क्या था, फजूल खर्ची ना करो, अब कंजूसी ना करो। दूसरी तरफ एंगल है, वला तजल यदक मगलूलतन इला उनुकिक, और अपने हाथ को बंधा हुआ ना रख अपनी गर्दन के साथ। इशारा है कि नाया है कि बिल्कुल ज़रूरियात पे भी खर्च ना करो, وَلَا تَبْسُطْهَا كُلَّ الْبَسْطِ فَتَقْعُدَ مَلُومًا مَحْسُورًا، اور نہ ہی بالکل اسے کھلا چھوڑ دو کہ ملامت زدہ اور عاجز بن کر رہ جاؤ. اور اِنَّ رَبَّكَ يَبْسُطُ الرِّزْقَ لِمَنْ يَشَاءُ وَيَقْدِرُ، تیرا رب جس کے لیے چاہتا ہے رزق کشادہ کرتا ہے اور جس کے لیے چاہتا ہے تنگ کر دیتا ہے. اِنَّهُ كَانَ بِعِبَادِهِ خَبِيرًا بَصِيرًا، بے شک وہ اپنے بندوں کے حال سے باخبر اور انہیں دیکھ رہا ہے. خرچ کرنے کا خوبصورت انداز ہے، یہ نہ سوچا کرو کم ہو جائے گا رزق نہیں ہوگا، اللہ نے جب پہلے دیا تھا اللہ بعد میں بھی دے گا. اب یہاں تک آپ دیکھیے اللہ کے بعد، پھر ماں باپ، ماں باپ کے ناطے سے سارے رشتہ دار، اور رشتہ داروں کو دینے یا نہ دینے کے آداب کے بیچ میں یہ بات بتا دی گئی کہ نہ بہت فضول خرچ ہو جاؤ نہ بہت کنجوسی کرو. اب آگے سے اولاد کے حقوق ایک اینگل کے ساتھ، کیسے؟ وَلَا تَقْتُلُوا أَوْلَادَكُمْ خَشْيَةَ إِمْلَاقٍ، اپنی اولاد کو افلاس کے اندیشے سے قتل نہ کرو. افلاس کہتے ہیں پاورٹی، غربت، ہم کھلا نہیں سکتے دو بچے خوشحال گھرانہ. اللہ سبحانہ تعالیٰ فرماتے ہیں نحن نرزقهم وإياكم، ان کو اور تم کو ہم ہی رزق دیتے ہیں. کیا تم دو کو کھلا سکتے ہو؟ نہیں کھلا سکتے. تو جب دو کو نہیں کھلا سکتے تو دس کو بھی نہیں کھلاؤ گے، تو جب ہم دو کو کھلائیں گے تو ہم دس کو بھی کھلا دیں گے. ان قتلهم كان خطئا كبيرا، ان کا قتل بہت بڑی خطا ہے. ابورشن کی طرف اشارہ ہے. مکہ والے تین وجوہات سے اولاد کو قتل کرتے تھے، ایک تو بیٹیوں کو قتل کرتے تھے بیٹی ہونے کی وجہ سے، دوسرا قتل تھا بتوں کے نام پہ بھینٹ چڑھاتے تھے، تیسرا یہ قتل تھا کہ اولاد زیادہ نہ ہو جائے کم رکھنے کے لیے قتل کرتے تھے. اللہ نے تینوں سے روک دیا. اور بچے کا ابارٹ کروانا، ماں کے پیٹ سے بچے کا قتل کروانا ایسے ہی ہے جیسے کہ زندہ کو قتل کروانا، کسی بھی صورت میں اس کی اجازت نہیں ہے. اللہ نے نہیں دینا ہوگا خود ہی نکل جائے گا. ماں کی جان کو خطرہ ہے، اللہ اس کو ویسے ہی نکال دے گا، لیکن اتنی بڑی ذمہ داری اپنے اوپر نہیں لینی چاہیے. اللہ نہ کرے جو ہیں اس کے بدلے میں اللہ وہ بھی مار دے. ایسا ہوا، ایسی کہانی آپ نے بھی سنی ہوں گی کہ بچے ہوئے اب اور نہیں چاہیے اور نہیں چاہیے، تین بچے تھے عورت کے پاس، آپریٹ کرا دیا یعنی اب ہوں گے ہی نہیں کبھی. تینوں ایک ایک کر کے، ایک بچے کو نہلا رہی تھی، دو بچے چھت پہ کھیل رہے تھے، نہلاتے نہلاتے اوپر سے آواز آئی دھماکے کی، اس بچے کو چھوڑ کے بھاگی. دیکھا کیا کہ ایک بچہ دیوار سے نیچے دیکھتے میں گرا، وہ گرا تو دوسرا اس کو بچانے کے لیے گر گیا، دونوں نیچے گر کے مرے. واپس آئی تو یہ پانی میں ڈوب کے مر چکا، تینوں بچے چلے گئے اور وہ اپنے لیے پریٹ کروا چکی تھی. کبھی اللہ کو اپنے سامنے نہ لے کر آئیے. پھر جب یہ ساری چیزیں عام ہوئیں کہ جس سے آپ پریکاشنس لے لیں، اپنی خواہشات بھی پوری کر لیں اور پریگننسی بھی نہ ہو، تو جو دروازہ کھلا وہ زنا کا تھا. اسی لیے فرمایا ولا تقربوا الزنا انہ کان فاحشۃ وساء سبیلا، زنا کے قریب نہ پھٹکو، وہ بہت برا فعل اور بہت برا راستہ ہے. آپ ان آیتوں کی تفسیر ضرور سنیں، سبیل الجنہ کے سیٹ سے سن لیں، ایپ کے اوپر تفسیر کا سیٹ ہے اس میں سنیے. ایک ایک بات پہ میرا خیال ہے کئی کئی منٹ بات ہوئی ہوئی ہے کہ زنا کے قریب جانے سے کیا مراد ہے. فحاشی، اوریانی، گندے کپڑے، فلمیں، ڈرامے، ایسی چیزیں، اخلاق باختہ جو انسان کی عقل کو مار دیں، یہ سب قربات زنا ہیں. اور اللہ کے نبی نے فرمایا آنکھیں بھی زنا کرتی ہیں اور وہ غیر محرم کو شہوت سے دیکھنا ہے، کان بھی زنا کرتے ہیں غیر محرم سے محبت بھری باتیں، یعنی جسم کا ہر عضو گناہ کرتا ہے، زنا کرتا ہے، پھر کبھی شرمگاہ سے بھی وہ کام ہو جاتا ہے کبھی نہیں ہوتا. تو ہمیشہ اپنے گھر کو ان چیزوں سے، ان خرافات سے پاک رکھنا چاہیے تاکہ بچوں کی آنکھیں بھی پاک رہیں، ان کے دل بھی پاک رہیں. اور سدے ذرائع کہتے ہیں اس کو، یعنی ایسے دروازے بند کر دو جس سے زنا ہوگا. اور آپ دیکھیے کہ زنا کی بات آئی ایبارشن کے ساتھ، جب ایسی چیزیں ایجاد ہو گئیں تو لڑکی لڑکے کا تعلق کھلے عام ہوا. اب اس کوشش کے باوجود لڑکی پریگننٹ ہو گئی تو اگلا کام قتل. تین چیزیں ہمیشہ ساتھ ہوں گی، یاد رکھیے، ابارشن ہے، قتل ہے اور زنا. اب بچہ پیدا ہونے والا ہو گیا تو بعض دفعہ اس بچے کو ابارٹ کراتے ہیں، بعض دفعہ اس لڑکی کو مار دیتا ہے لڑکا، بعض دفعہ لڑکی اس بچے کو مارتی، اس لیے آگے قتل کی باتیں. وَلَا تَقْتُلُوا النَّفْسَ الَّتِي حَرَّمَ اللَّهُ إِلَّا بِالْحَقِّ، قتل نفس کا ارتکاب نہ کرو جسے اللہ نے حرام کیا ہے مگر حق کے ساتھ. ومن قتل مظلوما فقد جعلنا لوليه سلطانا، اور جو شخص مظلومانہ قتل کیا گیا ہو اس کے ولی کو ہم نے قصاص کے مطالبے کا حق عطا کیا ہے، لیکن فلا یسرف فی القتل، بس چاہیے کہ وہ قتل میں حد سے نہ بڑھ جائے. انہ کان منصورا، بے شک اس کی مدد کی جائے گی، یعنی قتل نہیں کرنا، اور اگر کوئی تمہارے کسی کو قتل کر دے تو تم نے جواب میں اس کو نہیں کرنا، اللہ نے جو حدود رکھی ہیں اسی کے اندر رکھیں گے، تو خود بخود ایسے لوگوں کی مدد کی جائے گی. جان کی حفاظت، عزت کی حفاظت، مال کی حفاظت اور عقل کی حفاظت، نسب کی حفاظت، یہ سارے شریعت کے مقاصد میں سے ہے. اللہ تعالیٰ اگلا حکم دیتے ہیں، ظاہر قتل ہوگا سوسائٹی میں تو لوگ مریں گے، تو ان کے بچے پھر پیچھے سے الگ ہو جائیں گے، اس لیے فرمایا ولا تقربوا مال اليتيم الا بالتي هي احسن هي احسن حتى يبلغ اشده، اور یتیم کے مال کے قریب نہ جاؤ مگر احسن طریقے سے، یہاں تک کہ وہ اپنے شباب کو پہنچ جائے. جب قتل ہوگا تو ان کے بچے جو ہیں وہ ان کی اچھی سی ٹیک کیئر کرو، اور ان کے مال کو غلط طریقے سے نہ کھاؤ. پھر اگلا حکم کیا ہے؟ وَأَوْفُوا بِالْعَهْدِ، عہد کی پابندی کرو. یہ تو آج امت مسلمہ کو پڑھانے والی بات ہے، اللہ تعالیٰ ہدایت دے دے ہم سب کو. فرمایا عہد پورے کرو. کیوں؟ اِنَّ الْعَهْدَ كَانَ مَسْئُولًا، عہد کے بارے میں تم کو جواب دہی کرنی ہوگی. وعدے نبھاؤ، کمٹمنٹس نبھاؤ، ذمہ داریاں نبھاؤ. سچ بتائیں کہ آج ہم امت ہونے کے ناطے کمٹمنٹس نبھاتے ہیں؟ شادی پہ کارڈ پہ لکھا ہے 6 بجے آئیے گا، اور آپ پہنچ گئے 6 بجے، شرمسار ہو جائیں گے، گھر والے ہی نہیں آئے ہوتے، کرسیاں لگ رہی ہیں، اور کہہ دیا آئیں گے، آنے کو نہیں کریں گے جی. چھوٹی سی مجبوری ہمیں ہمارے مقصد سے دور کر دیتی ہے، اللہ ہماری اصلاح فرما دے. پھر اگلا حکم، وَأَوْفُوا الْكَيْلَ إِذَا قِلْتُمْ وَزِنُوا بِالْقِسْطَاسِ الْمُسْتَقِيمِ ذَلِكَ خَيْرٌ وَأَحْسَنُ تَأْوِيلًا، پیمانے سے دو تو پورا بھر کر دو، اور تولو تو ٹھیک ترازو سے تولو، یہ اچھا طریقہ ہے، اور بلحاظ انجام بھی یہی بہتر ہے. ناپ تول میں کمی، اتنا بڑا جرم ہے کہ ایک پوری قوم اس پہ تباہ کر دی گئی. ایک سورت ہے قرآن پاک میں، سورت متففین کے نام پہ، تو آج بھی دیکھیے دکھانا کچھ اور لینا کچھ. آج تو اب ہم ان آیتوں کی تفسیر نہیں کر رہے نا، کیونکہ ہمارا ٹاپک تو پورا ہو گیا ہے، لیکن آپ ان آیتوں کی روشنی میں قرآن کا مزاج سمجھیے کہ ہے نا اصل میں لوگوں کو اچھے ایتھکس سکھانے والا دین، اخلاق سکھانے والا دین. اور اگر آج کا مسلمان اس پہ عمل کر رہا ہوتا تو کیا ہم ذلیل ہوتے؟ ہم شرمسار ہوتے. پھر اگلی بات دیکھیے، اخلاقی خوبیاں، ولا تکفو ما لیس لک بہ علم ان السمع والبصر والفؤاد کل اولئک کان عنہ مسئولا، کسی ایسی چیز کے پیچھے نہ لگو جس کا تمہیں علم نہ ہو، یقیناً آنکھ کان اور دل سب ہی کی باز برس ہونی ہے. تجسس نہ کرو، فضول سوال نہ پوچھو، بیکار باتیں نہ پوچھو، دوسروں کی کنسوئی نہ کرو، بہو بیٹے کی باتیں نہ سنو، ماں بیٹے کی باتیں نہ سنو. اتنی ہی خوبصورت آیت ہے، میں نے صرف ایک پورا درس اسے ایک آیت پہ دیا تھا، امریکہ میں 2-3 سال پہلے ایک ٹرپ تھا، تو اس میں صرف اس ایک آیت پہ کہ ہم کیوں کلچرلی اس طرح دوسروں کے معاملوں میں دخلیں دیتے ہیں. رہ جاتے قیمت کیا ہے، کتنے کی لی ہے، کہاں سے لی ہے، رشتہ ہو گیا، فلاں، لوگوں کی وہ باتیں پوچھنا جو پسند نہیں کرتے. امام مالک کے پاس ایک شخص آیا اور کہنے لگا، ماں عمرک، اے مالک آپ کی عمر کیا ہے؟ کہنا کہ ماں یغنیک، تجھے سے کیا فائدہ ہوگا. اب یہ بھی لوگ بہت پوچھتے ہیں. اور آپ کے میاں کی تنخواہ کتنی ہے، کہاں جاتے ہیں، سسرال کیسے ہیں؟ مت پوچھیے. اللہ کے نبی نے فرمایا، من حسن الاسلام ترکہ ما لا یعنی، آدمی کے اسلام کا حسن یہ ہے کہ بے معنی چیزوں کو چھوڑ دے. پھر آگے چلنے کا طریقہ، ولا تمشی فی الارض مرحا انک لن تخرق الارض ولن تبلغ الجبال طولا، زمین میں اکڑ کر نہ چلو، تم نہ تو زمین کو پھاڑ سکتے ہو نہ پہاڑوں کی بلندی کو پہنچ سکتے ہو. چال چلن پہ بات ہے، اور جب کپڑے ہی ایسے ٹائٹ ہوں کہ چال خود بخود اکڑ جائے پھر کیا کیا جائے؟ اللہ تعالیٰ ہدایت دے، عاجزی سے چلنا ہے. فرمایا کل ذالک کان سیئہ عند ربک مکروہا، ان امور میں سے ہر ایک کا برا پہلو تیرے رب کے نزدیک ناپسندیدہ ہے. اور ذالک مما اوحا الیک ربک من الحکمہ، فرمایا یہ وہ حکمت کی باتیں ہیں جو تیرے رب نے تجھ پر وحی کی ہیں. اور پھر دیکھیے آخر میں اشارہ کس چیز کی طرف ہے جس سے بات شروع ہوئی تھی, وَلَا تَجْعَلْ مَعَ اللَّهِ إِلَٰهًا آخَرَ فَتُلْقَى فِي جَهَنَّمَ مَلُومًا مَدْخُورًا. اور دیکھ اللہ کے ساتھ کوئی دوسرا معبود نہ بنا بیٹھ, ورنہ تو جہنم میں ڈال دیا جائے گا ہر بھلائی اور ہر خیر سے محروم ہو کر. کتنی باتیں آپ نے گنی ہیں ٹوٹل, یہ جتنے احکامات تھے اگر آپ ہر حکم کے ساتھ نمبر کر رہے ہوتے, نمبرنگ لکھ رہے ہوتے, تو 14 ڈفرینٹ ایتھکس ہیں. یہ ہے اخلاق اے ٹو زی, ساری بات کا خلاصہ. مسلمان کون؟ المسلم من سلم المسلمون. مسلمان وہ ہے جس سے دوسرے مسلمان سلامت رہیں, اس کے ہاتھ سے اور اس کی زبان سے. اللہ تعالی ہمیں اسی کی توفیق عطا فرمائے. تو ٹاپک تو ماں باپ کا تھا, لیکن کچھ ہم نے جو دیکھا ان سب کے بعد اب اپنا جائزہ لے لیتے ہیں. پیج 110 کھول لیجئے. 15 پوائنٹس ہے اس وقت, 15 ڈفرینٹ پوائنٹس ہے جائزے کے. کیا میں اپنے والدین کو شفقت اور محبت کی نگاہ سے دیکھتی ہوں؟ اچھا, محاسبہ بھی کریں اور ساتھ ساتھ نیت بھی کریں, جو کمی ہے اس کو انشاءاللہ پورا کریں گے. کیا میں ان کی بات یا حکم پر سٹ پٹاتی ہوں, یعنی اریٹیٹ ہوتی ہوں, چڑھتی ہوں؟ کیا میں اپنے والدین کی حکم عدولی کرتی ہوں, یعنی ڈس اوبیڈینٹ ہوں؟ کیا میں والدین کو جھڑک کر جواب دیتی ہوں؟ کیا میں والدین سے احترام کے ساتھ بات کرتی ہوں؟ کیا میں والدین کے ساتھ نرمی اور رحمت کے ساتھ جھک کر رہتی ہوں؟ کیا میں اپنے والدین پر رحمت کے لیے رب سے مسلسل دعائیں کرتی ہوں؟ کیا میں رشتہ داروں سے باقاعدگی سے ملاقاتیں کرتی ہوں؟ کیا میں رشتہ داروں کے دکھ سکھ میں شریک ہوتی ہوں؟ کیا میں رشتہ داروں پر مال خرچ کرتی ہوں؟ اور یا میں اپنی طرف سے آپ سے کہوں کہ ہمارے مال کے بہترین حقدار ہمارے رشتہ دار ہیں. جو صدقہ خیرات بھی دینا ہو, سب سے پہلے اپنے رشتہ داروں میں دیکھیں کہ ان میں سے کون ضرورت مند ہے. کیا میں مسکینوں کو ان کا حق دیتی ہوں؟ کیا میں مسافروں کو ان کا حق دیتی ہوں؟ کیا میں فضول خرچی کرتی ہوں؟ اپنی لسٹوں کو بھی ذرا چیک کریں خرچ کی, کتنے کھلے دل سے ہم اپنے اوپر خرچ کر لیں, اور دوسرے کو دینا تو ایک ایک روپے کو گنیں. کیا میں بخل کرتی ہوں؟ کیا میں حاجت مندوں کو نرم جواب دیتی ہوں؟ آپ بتائیے, اگر یہ 15 نقطے آپ کے میرے اندر آ جائیں, اگر یہ باتیں قرآن کی اس ہدایت کی روشنی میں ہمارے عمل کا حصہ بن جائے, تو ہماری شخصیت کتنی خوبصورت ہو جائے. کبھی بھی کوئی پھر آپ کو پیچھے نہیں ڈال سکتا, کیونکہ انسان کا اخلاق اس کی بہترین دولت ہوتی ہے. یہاں الحمدللہ ہماری یہ قرآن کی کرنے بک بھی پوری ہوئی. لا حول ولا قوت الا باللہ, الحمدللہ بنعمتہ تتم الصالحات. اللہ تعالیٰ نے ہی موقع دیا, اللہ نے ہی ہم سے یہ پورا کرایا. کمی بیشی سے اللہ درگزر فرمائے. اور آپ دیکھیں کہ ہم نے کتنے بڑے بڑے ٹاپکس اس میں پڑھے ہیں. اللہ تعالیٰ اصلاح کی توفیق دے, اور اس سے آگے اب جو ہم پڑھیں ہمیں اس کے اوپر بھی عمل کی اور پڑھنے کی توفیق عطا فرمائے. سبحانک اللہم وبحمدک اشہد ان لا الہ الا انت استغفرک واتوب الیک. ربنا تقبل منا انک انت السمیع العلیم, وتب علینا انک انت التواب الرحیم. وصلی اللہ تعالی خیر خلقہ واصحابہ اجمعین برحمتک یا ارحم الراحمین. آمین. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.